ولا تشتموا اور نہ تم سستی کرو. ان تکتبوہ کہ تم لکھو اس کو, یعنی لکھنے میں سستی نہ کرو. صغیرن او کبیرن چھوٹا ہو یا بڑا ہو, معاملہ چھوٹا ہو یا بڑا ہو, الا اجلی ہی اس کی مدت تک, یعنی مدت کو بیچ میں ضرور منشن کرنا, کیونکہ اکثر جھگڑے ہوتے ہی اس وجہ سے ہیں کہ مقرر وقت پر پیسے نہیں لوٹائے گئے. تس امو کا لفظ جو ہے سین حمزہ میم سے ہے, سم کہتے ہیں اکتاہٹ کو, ملول ہونا, اکتانا, کاہلی برتنا, بوریت کے معنی میں بھی آپ لے سکتے. تو نہ بوریت محسوس کریں یا نہ اکتائیں کہ اسے لکھ لیں, لکھنے میں ان کو اکتانا نہیں چاہیے, سستی کا ثبوت نہیں دینا چاہیے. ذالکم یہ بات اقسط عند اللہ زیادہ انصاف والی ہے اللہ کے نزدیک. اقسط قاف سین توئے سے ہے, قسط قسط کہتے ہیں انصاف کو. واقوم اور زیادہ قائم ہے, اقوم قیام سے, یعنی گواہ غائب ہونے کی شکل میں زیادہ قائم رکھنے والی ہے, شہادت گواہی کو. یعنی اگر کسی معاملے پر صرف گواہ بنایا جائے اور اس کو لکھا نہ جائے تو مشکل ہوگی, لکھنا زیادہ بہتر کام ہے. وادنا اور زیادہ قریب تر ہے, اللہ ترتابو کہ تم شک میں نہ مبتلا ہو. ترتابو کا لفظ ریب سے ہے, رے یہ بے اس کا روٹ ہے, ایسے شک میں پڑھنا جس میں اضطراب بھی ہو. اللہ ان تکون تجارتن حاضرتن مگر یہ کہ ایسی تجارت ہو جو حاضر ہو. حاضر کا کیا معنی ہے؟ جس میں قیمت اور سودا دونوں موجود ہو. مثلاً آپ کسی دکان پر جاتے ہیں, پیسے دیتے ہیں, چیز لے لیتے ہیں, یہ ایک تجارت ہوئی, لیکن کیسی تجارت ہے؟ حاضر, یعنی چیز بھی فوری لے لی اور پیسے بھی فوری دے دیے. بسا اوقات آپ کیا کرتے ہیں, چیز تو اٹھا لاتے ہیں, پیسے بعد میں دیتے ہیں. بعض وقت کیا کرتے ہیں, پیسے دے آتے ہیں, چیز بعد میں لے آتے ہیں. کئی صورتیں ہوتی ہیں. تو حاضر تجارت کون سی ہوئی پھر, کہ جس میں پیسے بھی موقع پر دیے اور چیز بھی موقع پر لے لی. تجارتن حاضرتن تدیرونہا تم پھیرتے ہو اس کو, بینکم آپس میں. تدیرونہ کا لفظ جو ہے ادار یدیر ادارتن سے ہے, چلانا, پھیرنا, گھمانا, چکر لگوانا, ایک چیز کو ایک ہاتھ سے دوسرے ہاتھ میں دینا, لین دین کرنا. تو آسان ترجمہ اس کا کیا ہوا, تم لین دین کرتے ہو. لین دین میں بھی کیا نا, وہ ایک چیز دے رہے ہیں, ایک چیز دے رہے ہیں, ایک سائیکل چل رہا ہے. تم لین دین کرتے ہو اس کا, بینکم آپس میں. فلیس علیکم جناحن تو نہیں ہے تم پر کوئی گناہ, اللہ تکتبوہا کہ نہ تم لکھو اس کو. یعنی ایسی تجارت جو آمنے سامنے ہو, ایسا لین دین جو وقتی طور پر ہو, اس میں اگر کچھ نہ لکھا جائے تو کوئی حرج نہیں, کوئی گناہ نہیں. پھر فرمایا واشہدو اور گواہ بنا لو, اذا تبایعتم جب تم بیع کرو, خرید و فروخت کرو. اب یہاں فرق بتا دیا گیا, ایک خرید و فروخت وہ ہے جس میں کسی گواہ یا کتابت کی ضرورت نہیں. وہ کون سی ہے؟ جو دست بدست تم چیزوں کا لین دین کرتے ہو. لیکن کچھ خرید و فروخت یا کچھ سودے ایسے بھی ہوں گے جہاں تمہیں گواہ بنانے ہوں گے. یہ کون سے سودے ہیں, یہ کون سی تجارت ہے جس میں فریقین میں سے کسی کے انحراف کا خطرہ ہو؟ بڑے سودے, مثلا کسی مکان یا دکان یا باغ وغیرہ کی تجارت ہو, جہاں بڑی بڑی رقمیں انوالو ہوں. مثلا ایک کلو سبزی خریدنا اور ایک گھر خریدنا برابر تو نہیں, نام تو دونوں کا تجارت ہے. تو پہلی قسم کی تجارت جو ہے جس میں چھوٹی موٹی چیزیں, سبزی, دال, چاول خرید رہے ہیں, اس کا معاملہ مختلف ہے. لیکن جہاں بڑے بڑے سودے ہو رہے ہوں یا جہاں उन सौदों में किसी के फिर जाने का अंदेशा हो वहाँ पर गवाह बना लिया करो। वला युदार रह और न नुकसान दिया जाए न जरर पहुँचाया जाए किसको कातिबुन लिखने वाले को वला शहीद और न गवाह को यानी दोनों को नुकसान न दिया जाए। ये तुम्हारे मुहसिन हैं इनके एहसान को मानो इनको तकलीफ न दो। तकलीफ क्या है मसलन किसी को जबरदस्ती गवाह बनने को मजबूर करना या किसी से जबरदस्ती लिखवाना जबकि वो किसी खास उज़्र की वजह से न लिखना चाहता हो। फिर इसी तरह बसा औकात उन्हें दूर दराज इलाकों में बुलाया जाए मसलन आप यहाँ पर बैठ के सौदा कर रहे हैं और कातिब और गवाह जो आपको पसंद आए हैं वो कराची से बाहर रहते हैं है? अब वहां से आप उनको बुलाएं बाय कार बुलाएं या बाय बस बुलाएं या बाय एयर बुलाएं और उनको कोई किराया भी ना दें तो ये क्या होगा उनको नुकसान देना होगा और आप बस यही जताएं कि तुम हमको बहुत पसंद हो लिहाजा तुम आकर हमें गवाही दो या हमारे लिए लिखो लेकिन हमसे किसी चीज का तकाजा ना करो तो ये उसको नुकसान देना होगा। फिर इसी तरह अगर उसने कोई मसलन ऐसा कागज बाज माहिदे तो ऐसे होते हैं ना जो सीधे सीधे कागजों पर लिखे जाते लेकिन बाज माहिदे किस पे लिखे जाते हैं स्टैम्प पेपर पे लिखे जाते हैं। अब आप देखें कि बाज स्टैम्प पेपर हजारों में होते हैं अब आप ये कहें कि कातिब जो है वो अपने साथ स्टैम्प पेपर भी लेता है अपने पैसों से तो भला वो क्यों लाए हा? उसका क्या इंटरेस्ट है इसमें। या इसी तरह तहरीर में कोई और ऐसी चीज इस्तेमाल हो रही है बाज़ोकात आप देखें कि लिखने में कंप्यूटर अब इन्वॉल्व हो जाते हैं और जाहिर है कि कंप्यूटर ऑटोमेटिकली तो अपने रिसोर्सेज जनरेट नहीं करता कि वो इंक भी उसकी जमीन से आती हो और बाकी चीजें भी तो अगर लिखने वाले का कुछ माल उसमें इन्वॉल्व हो गया है तो उसका नुकसान मत करो। इसी तरह आप देखें कि बाज़ माहिदे तो छोटे छोटे होते ना दो जुमले लिखे इसने फलाने बिन फलाने या वल्द फलाने इतना माल लिया दिया वगैरह वगैरह और बाज माहिदात आपने देखे होंगे अगर आपने मकानों की रजिस्ट्रियां देखी हो या और लेन देन के कागज तो कई कई सफात पर मुश्तमिल बातें लिखी होती हैं। अब उन सब चीजों को टाइप करने में लिखने में अच्छा खासा वक्त इन्वॉल्व होता है। अब अगर किसी का वक्त भी आप ले रहे हैं उसकी स्किल भी इस्तेमाल कर रहे हैं तो उस पर उसका शुक्रिया अदा करें ना कि उसे सताए और एक दफा लिखवा के वो गुम कर बैठे या उसको फाड़ दे और फिर कहें दोबारा लिख दो तो कोई भी किस्म जिससे आप दूसरे को तकलीफ दे रहे हैं उससे इज्तिनाब बरता जाए। इसी तरह बसा औकात गवाहों को धमकियां दी जाती कि खबरदार जो तुमने गवाही दी मार देंगे तुमको उठा लेंगे तुमको अगवा कर लेंगे तो ये भी उसको नुकसान देना है। या इसी तरह ऐसे औकात में गवाही के लिए या लिखवाने के लिए बुलाया जाए जो दूसरे के आराम का वक्त हो या उसके किसी अहम काम का वक्त हो उसके बिजनेस का वक्त हो और असल एक शख्स जो है वो उसके एन बिजनेस का वक्त है और आप कहते नहीं छोड़ो सब कुछ और आओ गवाही दो ये भी उसको नुकसान देना है, है? या फिर यह है कि वो बीमार है या उसके खाने का वक्त है या आधी रात को आप उसे उठा रहे हैं है? तो ये तमाम चीजें गवाह को और कातिब को नुकसान देने वाली है इससे इज्तनाब बरता जाए। वो इन तफालू और अगर तुम करोगे याद रखो अगर तुमने ऐसा किया नुकसान दिया فَإِنَّهُ तो बेशक वो فُسُوقٌ بِكُمْ गुनाह होगा तुम पर बिकुम बे का मतलब है साथ बे के अरबी में 17 माने होते हैं उसमें एक माना था लजूम का चिमट जाना वो गुनाह चिमट जाएगा तुमको गुनाह पकड़ लेगा तुमको फिर तुम्हारे सर लग जाएगा हुँ? तुम्हारे ऊपर हो जाएगा فَإِنَّهُ فُسُوقٌ بِكُمْ यानी अगर तुमने कातिब को या गवाह को तकलीफ दी नुकसान दिया हुँ? या फिर अहद तोड़ा या गवाह ने झूठी गवाही दी तो ये बहुत सख्त गुनाह की बात होगी। وَاتَّقُوا اللَّهَ وَيُعَلِّمُكُمُ اللَّهُ और डरो अल्लाह से और सिखा देगा तुमको अल्लाह। इससे क्या पता चलता है कि इल्म का ताल्लुक भी किससे है तक्वा से है। जितना तुम्हारे अंदर खुदा का खौफ होगा उतना ही तुम्हें इल्म की गहराई नसीब होगी, क्योंकि इल्म का ताल्लुक भी इंसान के हाफिज़े से है, इंसान के दिल से है। तो जब दिल तुम्हें खुदा का खौफ होगा तो खुदा की बातें भी ज्यादा समझ में आएंगी। वो युअल्लिमुकुम अल्लाह का मतलब क्या है कि इल्म का असल सोर्स अल्लाह की जात है, इल्म वो देता है, इसीलिए उससे दुआ मांगी जाती है, रब ज़िदनी इल्मा, अल्लाह मेरे इल्म में ज़्यादती कर, इजाफा कर। कुरान पाक में आता है वआतैनाहु मिन लदुन्ना इल्मा, हज़रत खिज़र के बारे में कि हमने उसको अपने पास से इल्म अता किया था। तो गोया इल्म हासिल करने के लिए क्या जरूरी है? तक्वा। हम सब जो यहाँ आते हैं सीखते और सिखाते हैं, तो हमें अपने इल्म को बेहतर बनाने के लिए जिस क्वालिटी की जरूरत है वो कौन सी है? तक्वा, खुदा का खौफ। उससे शर्माओ, उससे हया करो, उससे डरो और गलत कामों को छोड़ देना। इमाम शाफी कहते हैं शकौ तो इला वकी सू अहदी फरशदनी इला तरफिल मासी فأخبرني بأن العلم نور ونور الله لا يهدى لعاصي। امام شافعی کہتے ہیں کہ میں نے اپنے استاد وقی سے اپنے حافظے کی خرابی کا ذکر کیا کہ میرا حافظہ بہت خراب ہے، میں یاد کرتا ہوں مجھے بھول جاتا ہے، آپ میں سے تو نہیں کسی کو یہ مشکل؟ فأرشدنی، تو میرے استاد نے مجھے تلقین کی، الی ترک المعاصی، گناہوں کو چھوڑنے کی۔ میرے استاد نے کہا گناہ چھوڑ دو۔ فأخبرنی، پھر مجھ کو خبر دی، مجھے بتایا بِأَنَّ الْعِلْمَ نُورٌ، کہ العلم نور ہے، علم نور ہے، اور خاص طور پر قرآن کا علم کیا ہے؟ نور۔ وَنُورُ اللَّهِ، اور اللہ کا نور، اللہ کا علم، اور اللہ کی یہ بات، لا يُهْدَى لِعَاصِي، کسی گناہگار کو نہیں دی جاتی۔ اس علم کے حصول کے لیے گناہوں کا چھوڑنا لازم ہے۔ قرآن پاک کی ابتدا میں کیا بتا دیا گیا کہ اللہ تعالیٰ کس کو ہدایت دیتا ہے؟ جس کے اندر تقویٰ ہوتا ہے۔ ذالک الکتاب، یہ کتاب کس کو ملے گی؟ لا ریب فیہ، جس میں کوئی شک نہیں۔ ھُدًى لِّلْمُتَّقِینَ، یہ نور تقویٰ والوں کو عنایت ہوتا ہے۔ اس نور کے پانے کے لیے تقویٰ شرط ہے۔ تقویٰ کیا ہے؟ دل کی حالت، دل میں اللہ کا احساس، اللہ کی محبت، اللہ کی طرف دلچسپی ہو جانا، اللہ کی ملاقات کا شوق پیدا ہو جانا، اللہ تعالیٰ کے سامنے اپنی ساری حاجات، اپنے سارے دکھ درد رکھنا، اللہ کے ڈر سے گناہوں کو چھوڑ دینا۔ پھر اس کے بعد آپ نے پڑھا کہ وہ کافرین آ جاتے جن کے اندر تکبر ہوتا ہے، ان کو بھی ہدایت نہیں ملتی۔ پھر منافقین آ جاتے ہیں جن کے اندر دھوکا ہے، جھوٹ ہے، امانت میں خیانت ہے۔ تو پھر جو لوگ یہ سب کچھ کرے، جھوٹے بہانے کرے، جھوٹے عذر پیش کرے، تو ان لوگوں کو یہ نور نہیں ملا کرتا۔ اس نور کے پانے کے لیے سنجیدگی ضروری ہے۔ واتقوا اللہ، اور تقویٰ کرو اللہ سے، ڈرو اللہ سے، شرماؤ اللہ سے۔ ویعلمکم اللہ، اور سکھا دے گا تم کو اللہ۔ پھر فکر نہ کرو کہ نہیں آ رہا، آ جائے گا سب کچھ۔ واللہ بکل شیء علیم، اور اللہ ہر چیز کو جاننے والا ہے، اس کو سب پتا ہے۔ پوری دنیا سے چھپا سکتے ہو، اس سے نہیں چھپا سکتے۔ سب کو دھوکہ دے سکتے، اس کو نہیں دے سکتا۔ سو بہانے کر سکتے، یہ بڑا مشکل ہے، یہ نہیں ہو سکتا، بہت مصروف ہوں، بہت مہمان آتے ہیں گھر میں، بہت کام ہوتے ہیں مجھے، خوب لمبی لسٹ بنا لے اپنے بہانوں کی، لیکن واللہ بکل شیء علیم، اللہ ہر چیز کو جاننے والا ہے۔ وَإِن كُنتُم، اور اگر ہو تم، عَلَى سَفَرٍ، سفر پر، وَلَمْ تَجِدُوا كَاتِبًا، اور تم کاتب نہ پاؤ، کوئی لکھنے والا نہ ملے، تو کیا کرو؟ فَرِحَانٌ، پس گروی رکھنا ہے، رہن رکھنا ہے، مقبوضتن، قبض کیا ہوا، قبضہ کیا ہوا۔ اس کا کیا معنی؟ ریحان کا لفظ جو ہے ریحنون سے ہے، رہن، وہ چیز جو معاوضے میں شرط کے طور پر رکھ لی جائے، بدلے میں شرط کے طور پر رکھ لی جائے، یعنی وہ چیز جو بطور ضمانت دی جائے۔ اور مقبوضہ پاک بے داد، کسی چیز کو پانچوں انگلیوں سے مٹھی بھر کر پکڑنا. قبضہ کس کو کہتے ہیں؟ مٹھی کو کہتے ہیں نا. تو مقبوضہ وہ چیز ہوتی ہے جسے پانچوں انگلیوں سے مضبوط پکڑ لیا جائے، جس پہ قبضہ کر لیا جائے. تو کاتبن سمراد یہاں کاتب یا سامان کتابت دونوں ہو سکتا ہے، کیونکہ کاتب تو ہے پین ہی نہیں ہے، تو پھر کاتب انگلی سے تھوڑی لکھے گا. اگر تم سفر پر اور تم کو کاتب نہ ملے یا سامان کتابت نہ ملے، تو اب شک ہو کہ قرض لینے والا واپس نہیں لوٹائے گا، تو پھر کیا کرو؟ بطور ضمانت کوئی چیز لے لو. یہاں جو مقبوضہ کا لفظ استعمال ہوا ہے، اس سے مراد یہ ہے کہ جو چیز بطور ضمانت لی جائے گی، لینے والا اس کا مالک نہیں بن جائے گا، وہ قبضہ کس کا ہوگا؟ اصل مالک کا. مثلا اگر میں آپ سے کہتی ہوں کہ مجھے 10 روپے قرضہ دے دیں، آپ مجھے یہ کہتے ہیں جی ہم آپ کو نہیں پہچانتے، ہم آپ کو 10 روپے نہیں دے سکتے، آپ کوئی چیز اپنی لائیں بطور ضمانت اور ہم سے 10 روپے لے لیں. تو میں یہ کہتی ہوں کہ یہ میرا قلم رکھ لیں اور مجھ کو 10 روپے دے دیں، آپ کو کل لوٹا دوں گی. اب یہ قلم آپ رکھ لیتے ہیں، قلم ہے آپ کے پاس، لیکن اس کا قبضہ کس کے پاس ہے؟ میرا ہی ہے، کیونکہ اس کی میں مالک ہوں. آپ کے پاس یہ عارضی طور پر ہے، تو اسی لیے لفظ رہان المقبوضہ آیا ہے کہ رہن تو رکھا جائے گا لیکن قبضہ نہیں دیا جائے گا اس کا. ٹھیک، یہاں اس آیت میں رہن کا جو اصول بتایا جا رہا ہے اس کی صورت کیا ہے؟ نمبر ایک یہ کہ رہن صرف سفر میں ہی نہیں ہوتا، حضر میں بھی ہو سکتا ہے. حضر کیا ہوتا ہے؟ سفر کا اپوزٹ، یعنی عام حالات میں بھی رہن ہوتا ہے. پھر یہ کہ کاتب ہو یا نہ ہو، دونوں صورتوں میں ہو سکتا ہے. تو گویا رہن کی 4 صورتیں ہو گئی، نمبر 1 سفر میں، نمبر 2 حضر میں، نمبر 3 کاتب موجود ہے، نمبر 4 کاتب نہیں مل رہا. نبی صلی اللہ علیہ وسلم نے بھی رہن کا معاملہ کیا تھا. حضرت عائشہ رضی اللہ تعالیٰ عنہا سے مروی ہے کہ نبی صلی اللہ علیہ وسلم وفات پا گئے اور آپ کی زرہ ایک یہودی کے پاس 30 وسق جو پر رہن تھی. یعنی آپ نے اپنی زرہ ایک یہودی کو دے کر اس سے کیا لیا تھا؟ 30 وسق جو، اپنے اہل خانہ کی ضروریات پوری کرنے کے لیے. تو اس سے کیا پتہ چلتا ہے کہ سفر کے علاوہ گھر میں بھی رہن کا معاملہ ہو سکتا ہے قرض کے لین دین میں، کیونکہ آپ صلی اللہ علیہ وسلم سفر میں نہیں تھے. تو اس میں کچھ اور باتیں بھی ذہن میں رہیں. نمبر 1 یہ کہ جس کے پاس رہن رکھا جائے اس کو مرتہن بولتے ہیں، اور جس کی چیز وہ مالک وہ راہن ہوتا ہے. راہن اور مرتہن، راہن رہن دینے والا مالک، اور مرتہن جو کیا ہوتا ہے؟ لینے والا. جیسے عالم اور متعلم، عالم کون ہوتا ہے؟ استاد. اور متعلم کون ہوتا ہے؟ شاگرد. ٹھیک ہے، تو اسی طرح راہن جو دے رہا اور مرتہن جس کے پاس ہو. اور مرہون کیا ہوتا ہے؟ جس چیز کو بطور رہن دیا جا رہا. مرہون منت تو اردو میں پڑھا نا آپ نے. اب یہ ہے کہ مرہون چیز جو ہے یا مرہونہ چیز، اس کے نفع نقصان کا ذمہ دار راہن ہوگا. کون ہوگا؟ مالک. مرتہن نہیں ہوگا، اس کے پاس وہ چیز بطور امانت ہوتی ہے. مثلا کسی نے گائے رکھوائی یا گائے دی کسی کو بطور رہن، تو گائے مر گئی، کس کا نقصان ہوگا؟ کس کو بھرنی پڑے گی؟ مالک کا نقصان ہوا. ٹھیک ہے، اگر مرتہن نے اس کا خیال رکھا، اس نے کوئی جان بوجھ کے ایسا کام نہیں کیا، اچانک کوئی بیماری آئی، وہ گائے مر گئی، اب کیا ہوگا؟ رہن رکھوائی جس نے، جو اصل چیز کا مالک ہے، اسی کا نقصان ہوگا. نبی صلی اللہ علیہ وسلم نے فرمایا گروی رکھنا کسی مرہونہ چیز کو اس کے اصل مالک سے نہیں روک سکتا، اس کا فائدہ بھی اس کے لیے ہے اور اس کا نقصان بھی اسی کے لیے ہے. دوسری بات یہ کہ مرہونہ چیز مرتہن کے پاس امانت ہوتی ہے، اس لیے وہ اس سے فائدہ نہیں اٹھا سکتا. مثلا اگر کسی نے اپنا مکان گروی رکھا، تو قرض دینے والا جو ہے وہ اس کو آگے کرایہ تو نہیں دے سکتا، वो क्या होगा, सूद हो जाएगा ना। सूद में क्या आता है, कुल्लु कर्जिन जर्रा नफान फहुआ रिबन, हर कर्जा जिसमें नफा हासिल किया जाए वो सूद होता है। मसलन एक शख्स ने अपना जेवर किसी के पास गिरवी रखा, जो आमतौर पर रखते हैं लोग, ये मेरा इतना गोल्ड रख लो और मुझे क्या करो 1000 रुपए दे दो। मसलन किसी ने अपना एक सेट या अपनी रिंग दी, मुझे उसके बदले 1000 रुपए दे दो। अब आप ये नहीं कर सकते कि 1000 रुपए उसको दे के जब तक वो वापिस नहीं लौटता रिंग पहने रखे, और रिंग पहन नहीं सकते आप, इस्तेमाल नहीं कर सकते। क्यों, ये क्या है आपके पास, अमानत है, ठीक है। लेकिन अगर कोई ऐसी चीज आपके पास रखी गई है जिस पर आपका खर्चा उठ रहा है, तो उस सूरत में उससे फायदा उठा सकते हैं। मिसाल के तौर पर अगर किसी ने अपनी गाय आपको बतौर रहन दी, अब गाय को आप भूखा तो नहीं बांध सकते, अब आपको क्या करना पड़ रहा है, उसको खिलाना पड़ रहा है। अब उस सूरत में जब वो कुछ खा रही है तो उसका दूध भी आप ले सकते हैं, ठीक है, क्योंकि आपने चारा खिलाया उसको। अब आपके ऊपर तो खर्चा और बढ़ रहा है अगर आप उसका दूध मालिक को भेज रहे हैं, लेकिन उस दूध का बिजनेस ना बना लिया जाए कि आप कर्जा भी पूरा वापस लें और उतने दिन गाय का दूध बेच बेच कर उतने पैसे और बना लें, ये फिर सूद होगा। हाँ, उसको आप अपने इस्तेमाल में ले आए वो अलग बात है। इसी तरह सवारी का जानवर है अगर, तो उस सूरत में क्या है, उसे किसी ने अपना ऊंट लिया, ऊंट पे सवारी हो सकती है, तो आप अगर उसको चारा खिला रहे हैं और जरूरत पड़े तो आप उस ऊंट पर बैठ के आगे पीछे जा सकते हैं, लेकिन आप उस ऊंट को किराया तो नहीं दे सकते कि उससे मजीद माल कमाना शुरू कर दे। यानी मरहूना चीज को आमदनी का जरिया नहीं बनाना चाहिए। तीन चीजें पता चली ना यहाँ से, कौन सी तीन चीजें, पहली चीज क्या, मरहूना चीज का नुकसान या फायदा राहिन को होगा ना कि मुर्तहिन को। नंबर दो, मरहूना चीज मुर्तहिन के पास अमानत है, लिहाजा वो उससे फायदा नहीं उठा सकता, अगर फायदा उठाएगा तो सूद शुमार होगा। नंबर तीन, अगर मरहूना चीज के ऊपर मुर्तहिन का कुछ खर्चा उठ रहा है तो उस सूरत में उस खर्चे के इवज या उतना फायदा उठा सकता है, उससे बढ़कर नहीं। अगर बढ़ गया, उसे बिजनेस बना लिया, तो क्या होगा, वो सूद हो जाएगा। फइन अमिन बादुकुम बादन, फिर अगर भरोसा करे तुम में से बाज बाज पर, यानी गिरवी ना रखे, गिरवी का मुतालबा ना करे, बाहम भरोसे पर ही मामला कर ले, फलयुअद्दिल्लज़ी, तो चाहिए के अदा करे अल्लज़ी, वो शख्स, कौन शख्स, जिसने कर्ज लिया है मकरूज, क्या अदा कर दे, फलयुअद्दिल्लज़ी, बस चाहिए के अदा कर दे वो शख्स, कौन शख्स, तो मेरा अमानतहु, जो अमानती बनाया गया, अमीन माना गया उसकी अमानत को, यानी अमानत से मुराद यहाँ कर्ज है, मकरूज कर्जा वापस करे। अमीना का माना क्या है, भरोसा करे, एतमाद करे, यानी अगर कर्ज देने वाले को मकरूज पर एतमाद हो और वो उससे रहन और जमानत न ले, तो मकरूज को क्या करना चाहिए, अमानत यानी कर्ज वापस लौटाए, ठीक है ना, वो इससे फायदा ना उठाए कि कोई नहीं लिखा हुआ, कोई गवाह नहीं, ये वापस नहीं ले सकता, इसलिए फ्रॉड कर लो इसके साथ, नहीं ऐसा नहीं करेगा। वलियत्तकिल्लाह, और चाहिए के डरे अल्लाह से, रब्बहू, जो उसका रब है, किसका रब है, वैसे तो सबका है, लेकिन यहाँ खासतौर पर मकरूज को यकीन दहानी कराई जा रही है। वला तक्तुम शहादा, और न तुम छुपाओ गवाही को, दोबारा ताकीद की गई, गवाही छुपाना मत। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या मैं तुम्हें सबसे बेहतर गवाह न बताऊं, सबसे अच्छा गवाह, बेहतर गवाह वो है जो गवाही तलब करने से पहले ही अस खुद गवाही के लिए पेश हो जाए, यानी उसको इशारा ही काफी हो, تو نبی صلی اللہ علیہ وسلم نے فرمایا، کیا میں تمہیں وہ گواہ نہ بتاؤں جو بدترین گواہ ہے؟ یہ وہ لوگ ہیں جو گواہی طلب کرنے سے پہلے ہی گواہی دے دیتے ہیں، یعنی ان سے کہا نہیں گیا اور وہ بولنا شروع کر دیتے، یعنی اس سے مراد کیا ہے؟ بلانے پر تو فوراً حاضر ہوا جائے لیکن گواہی کو صحیح طور پر ادا کیا جائے، جھوٹی گواہی نہ دی جائے، لا تکتم الشہادہ، یہ گواہی کو چھپایا نہ جائے، تبدیل نہ کیا جائے. وَمَنْ يَكْتُمْهَا، اور جو کوئی اس کو چھپائے گا، کس کو؟ گواہی کو. فَإِنَّهُ، تو بے شک ہو، آثِمٌ قَلْبُ، گناہگار ہے دل اس کا، جو اس کو چھپائے گا وہ دل کا گناہگار ہوگا. یہاں دل کے گناہگار ہونے کی بات کیوں کی گئی؟ اس لیے کہ غلط کام کرنے کے لیے سب سے پہلے نیت میں ہی فطور واقع ہوتا ہے، نیت بدل جاتی، تو اللہ تعالیٰ نے گناہ کے اصل مرکز پہ ہاتھ رکھا کہ پھر یہ اس کے دل کا قصور ہے. اور دل کے بارے میں نبی صلی اللہ علیہ وسلم نے فرمایا، الا وان فی الجسد مضغۃ اذا صلحت صلح الجسد کلہ واذا فسدت فسد الجسد کلہ الا وهی القلب. بخاری کتاب الایمان. سنو، بے شک جسم میں گوشت کا ایک لوتھڑا ہے، گوشت کی ایک بوٹی ہے جسم میں، جب وہ ٹھیک ہو یعنی دل، تو سارا جسم ٹھیک ہو جاتا ہے، اور جب وہ خراب ہو تو سارا جسم خراب ہو جاتا ہے. سنو، اور وہ دل ہے. اور آپ نے دیکھا ہوگا کہ اگر کسی کا دل بیمار ہو جائے تو وہ شخص شدید بیمار ہو جاتا ہے، اس کی زندگی کے امکانات کم ہو جاتے ہیں. مثلاً اگر کسی کی آنکھ کی روشنی چلی جائے تو وہ شخص زندہ رہ سکتا ہے، لیکن اگر دل کام کرنا چھوڑ دے تو انسان زندہ نہیں رہ سکتا. بالکل اسی طرح اگر کسی کے دل میں بگاڑ آ جائے، کسی کی نیت خراب ہو جائے، تو اس کا عمل درست نہیں ہو سکتا، کیونکہ انما الاعمال بالنیات، عمل کا دار و مدار نیت پر، اور نیت کا تعلق انسان کے دل سے ہے، ارادہ انسان دل سے کرتا ہے. عام روزمرہ زندگی میں بھی آپ دیکھیں کہ جن چیزوں میں ہمارا دل ہوتا ہے وہ کام ہم آسانی سے کر لیتے ہیں، پابندی سے کرتے ہیں، اور جو چیز ہمارے دل میں نہ اترے پھر اس کا کرنا مشکل ہو جاتا ہے. اور اسی طرح یہ بات بھی یہاں سے پتہ چل رہی ہے کہ مَن يَكْتُمْهَا فَإِنَّهُ آثِمٌ قَلْبُهُ، کہ دل کے گناہ بھی گناہ شمار ہوتے ہیں. ٹھیک ہے، اور دل کے گناہگار ہونے کی کیفیت کیا ہوتی ہے؟ نبی صلی اللہ علیہ وسلم فرمایا کہ جو کچھ اس سے گناہ کرتا ہے تو اس کے دل پہ کیا نقطہ لگتا ہے، پھر اگر توبہ کر لیتا تو نقطہ بچ جاتا ہے، اور اگر توبہ نہیں کرتا تو وہ نقطہ پھیلتا جاتا ہے تاکہ پورا دل کیا ہو جاتا ہے. اس سے کیا پتہ چلتا ہے؟ انسان کو اپنے دل کے معاملات کا جائزہ لیتے رہنا چاہیے، اور اس کی اصلاح انسان صرف خود کر سکتا ہے، کوئی اور نہیں کر سکتا. واللہ بما تعملون علیم، اور اللہ ساتھ اس کے جو تم عمل کرتے ہو خوب جانتا ہے، تمہارے اعمال سے وہ پوری طرح باخبر ہے.